नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
देशभर कोरोना संक्रमितको संख्या 73,000 नाग्यो। 53,000 बढी उपचारपछि स्वस्थ। पीसीआर परीक्षणपछि मात्रै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सरकारको आग्रह।
बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका 3 जनाको मृत्यु। सुनसरीमा बलात्कारको प्रतिकार गर्दा बालिकाको ज्यान गयो।
कंग्रेसको पौडेल पक्षको विरोध पत्रमा हस्ताक्षर गर्न सिटौलाद्वारा अस्वीकार। पौडेल समूह सभापतिलाई विरोध पत्र बुझाउने अन्तिम तयारीमा।
अमेरिकासँग सम्बन्ध बिग्रदै जाँदा चीनको राष्ट्रवादी अभियानमा तीव्र। कोरियाली युद्धमा मारिएका 117 जना चिनिया सैनिकको अवशेष स्वदेश फर्काइयो।
र क्रिकेट खेलाडीहरूको वर्गीकरणमा सिप्यानको असन्तुष्टि। आइपीएल क्रिकेटमा पञ्जाब राजस्थान विरुद्ध ब्याटिङमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मन्त्री परिषदको नियमित बैठक आज बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही मन्त्रालयबाट प्रस्ताव पेश भएका बताइएको छ। मन्त्री परिषद पुनर्गठनको चर्चा चलिरहेका बेला आज बसेको मन्त्री परिषद बैठकमा त्यसबारे पनि छलफल भएको बुझिएको छ। असोज 4 गतेको सचिवालय बैठकबाट औपचारिक रूपमा प्रवेश पाएको मन्त्री परिषद हेरफेरको विषय टुङ्गोमा पुर्याउन सत्तारूढ़ नेकपाका अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको थियो। त्यही निर्णय अनुरूप नेकपाका अध्यक्षद्वय निरन्तर छलफलमा जुट्नु भएको छ। आजको मन्त्री परिषद बैठक बस्नु अघि पनि सत्तारूढ़ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। मन्त्री फेरिने भएपछि नेकपाभित्र आकांक्षी समेत बढ़िरहेका छन्। अहिले संचार तथा सूचना प्रविधि, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालय खाली छन्। 2 मन्त्रालय प्रधानमन्त्री ओली आफैले लिनुभएको भने शहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेमङले सम्हालिरहनु भएको छ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 73,000 नागेको छ। हालसम्म संक्रमित भएका मध्ये 53,000 बढी संक्रमित उपचारपछि स्वस्थ भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या 19,000 रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण 477 जनाले ज्यान गुमाइसकेका छन्। आज 1,500 बढी नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा 10,123 वटा पीसीआर परीक्षण गर्दा 524 महिला र 1,049 जना पुरुष गरी 1,573 जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 73,394 पुगेको छ। आज काठमाडौँमा मात्र 633 जना नयाँ संक्रमित भेटिएका छन्। यसै गरी ललितपुरमा 104, भक्तपुरमा 72, चितवनमा 83 जना संक्रमित थपिएका छन्। आजै मोरङमा 152, कैलालीमा 56, सुर्खेतमा 76 जनामा कोरोना संक्रमण देखिएको छ। देशभर हालसम्म संक्रमित भएका मध्ये 73.4% अर्थात 53,898 जना संक्रमित उपचारपछि निको भएका छन्। आज देशभर सक्रिय संक्रमितको संख्या 19,019 जना रहेको छ।
कोरोना संक्रमणका कारण थप 10 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज 1 महिलासहित 10 जनाको मृत्यु भएको पुष्टि गरेको हो। आज काठमाडौँकी 50 वर्षीय महिला, 61 वर्षीय पुरूष, 62 वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै गरी बाराका 20 वर्षीय, ललितपुरका 42 र 77 वर्षीय, रूपन्देहीका 72 वर्षीय, बर्दियाका 63 वर्षीय र 50 वर्षीय तथा अछामका 34 वर्षीय पुरूषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेस्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरूको निर्णय कार्यान्वयन नगर्न भनेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले निजी मेडिकल कलेजहरूले परीक्षामा सहभागी हुन पीसीआर टेस्ट अनिवार्य गरेको निर्णय वैज्ञानिक आधारले पुष्टि नगर्ने भएकाले कार्यान्वयन नगर्न भन्नुभएको हो।
प्राइभेट मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई आरटीपीसीआर गरेर जाँचमा सहभागी गराउने भन्ने निर्णय गरेकोमा यो निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन। लक्षण नभएका कुनै पनि विद्यार्थीहरूलाई चाहिँ आरटीपीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगराउनु हुन हामी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट अनुरोध गर्दछौँ।
उहाँले विभिन्न पेसा व्यवसायमा रहेका तर कन्ट्याक्ट ट्रेसिङमा नपरेका र सरकारले तोकेको मापदण्डमा नपरेका मानिसहरूलाई टेस्ट गराउनु गलत भएको पनि बताउनुभयो।
विभिन्न पेसा व्यवसायमा संलग्न कोही पनि व्यक्तिहरूलाई चाहिँ कन्ट्याक्ट ट्रेसिङ लक्षण फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरू आइसियूमा भर्ना भएका बिरामीहरू लगायतका क्राइटेरिया जुन नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारित गरेको छ त्योभन्दा बाहेकका व्यक्तिहरूको टेस्ट गराउनु पूर्णत यो अवैधानिक छ र यस्तो काम नगर्न नगराउनु हुन सम्पूर्ण मेडिकल कलेजहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो सूचना दिन चाहन्छ।
यसैगरी मन्त्रालयले कोरोना परीक्षणको रिपोर्ट आफै दिन प्रयोगशालाहरूलाई आग्रह गरेको छ। यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजिटिभ आए इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिने गरेको थियो। अब संक्रमितहरूलाई होम आइसोलेसनमा समेत राखिने भएकाले ल्याबहरू आफैले जानकारी दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
प्रधान सेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु भएको छ। आफ्नो निवासको भान्सामा कार्यरत सहयोगी सैनिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उहाँ आजदेखि क्वारेन्टाइनमा बस्नु भएको हो। प्रधान सेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारेन्टाइनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ।
बाराको निजगढ पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। पथलैयाबाट निजगढतर्फ गरेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ 10 निवासी 25 वर्षीय तीर्थमान सेन्तान, उनकी श्रीमती 23 वर्षीय ज्योति सेन्तान र 1 वर्षका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार पथलैयाबाट निजगढतर्फ गरेको प्रदेश 2003/004-44-42 नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको N4-72-44 नम्बरको बसले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिमरा उपमहानगरपालिका 1 को दुधरामा आज बेलुकी 4:45 ठक्कर दिएको थियो। बसको ठक्करबाट स्कुटरमा सवार दम्पति र उनीहरूका छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो। मृतकहरूको सब पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ। बसका चालक भने फरार रहेका प्रहरीले जनाएको छ।
सुनसरीको बरहा क्षेत्रमा बलात्कारको प्रतिकार गर्न खोज्दा एक बालिकाको हत्या भएको छ। बरहा क्षेत्र नगरपालिका एक कटहरेकी 12 वर्षीय मीना राईको नाताले मामा पर्ने रंजित राईले बलात्कारको प्रयासपछि हत्या गरेको खुलेको छ। गए राती आफ्नै घरमा बालिका मृत अवस्थामा भेटिएकी थिइन्। सुनसरी प्रहरीले घटनामा संलग्न 15 वर्षीय रंजितलाई आज पक्राउ गरेको छ। सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार बलात्कार प्रयास गर्दा मीनाले प्रतिकार गर्ने क्रममा आफ्नो हात टोकेपछि उनको घाँटी थिचेर हत्या गरेको पक्राउ परेका रंजितले प्रहरीलाई बयान दिएका छन्। हिजो साँझ छिमेकीको घरमा धामी बसेको हेर्न आमा बुबासँगै गएकी बालिका मीना निन्द्रा लागेपछि सुत्न एक्लै घर फर्किएकी थिइन्। त्यही मौका छोपेर मदिरा सेवन गरी मातिएका रंजितले घरमा प्रवेश गरी बालिकामाथि बलात्कारको प्रयासपछि उनको हत्या गरेका प्रहरीले जनाएको छ।
यसैबीच नेपाली कंग्रेसकी सांसद डिला संग्रौलाले सम्झना विकको हत्यामा संलग्नलाई हदैसम्मको कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्दै संग्रौलाले बझाङको मस्टा गाउँपालिका 2 12 वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको उल्लेख गर्दै यस्तो जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको हो। सम्झना विक निर्मला पन्त लगायतका निर्दोष बालिकाहरूको हत्याराको पहिचान गरी कडाभन्दा कडा कार्यवाही गर्न र दलित लगायत सबै समुदायको जीवन रक्षाको सुनिश्चितता गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशियाली। आइचरका बस ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योरसाथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल स्कुटर मोबाइल ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस ट्रक र टिप्परमाथि ढुक्कको लगानी त्यसमाथि उपहारै उपहार छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रलाई कृष्णा सिटौला पक्षले अस्वीकार गरेको छ। समायोजन, क्रियाशील सदस्यता, विभागहरू गठन, भातृ सुभिक्षुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले सभापति शेरबहादुर देउवालाई बुझाउन विरोध पत्र तयार पारेको छ। उक्त विरोध पत्रमा महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव सहित 27 केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेका छन्। तर कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेको छ। आज बिहान आफ्नै निवासमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोध पत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेपछि सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने जवाब दिनुभएको छ। मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै सिटौलाले पौडेल समूहले उठाएको मुद्दाहरूमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताउनु भएको छ। यसैबीच पार्टी संस्थापन पक्षसँग असन्तुष्ट पौडेल समूहले भोलि विरोध पत्र बुझाउने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानिपामा विरोध पत्र दर्ता गर्ने भनिए पनि तयारी नपुगेको पौडेल पक्षका एक नेताले बताएका छन्। 27 जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको विरोध पत्र आज पार्टी कार्यालयमा बुझाउने तयारी गरिएको भए पनि कार्यालय समय अपुग भएका कारण भोलि दिउँसो 1 बजे मात्र बुझाइने नेता नवीन्द्र राज जोशीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
होइन, हामीले आजै भन्दा पनि भोलि ज्ञापन पत्रका रूपमा पार्टी सभापतिलाई पत्र केन्द्रीय कार्यालयमा दर्ता गर्नेछौँ। एउटा महाधिवेशनको समयमा महाधिवेशनको सुनिश्चितता नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिले निर्णय गरे अनुसारको मितिमा महाधिवेशनका लागि क्रियाशील भएर पार्टी लाग्नु पर्यो भन्ने पहिलो कुरा, र महाधिवेशन सत्र सालको फागुनमै हुनुपर्छ भन्ने हाम्रो आम काङ्ग्रेसका कार्यकर्ता साथी र आम नागरिकको पनि अपेक्षा हो।
मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु भएको छ। मकवानपुर गढी गाउँपालिका 6 का ज्ञानबहादुर परियार र उहाँकी श्रीमती तुलसाको सामरी खोलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 10 बजेतिर मकवानपुर गढी गाउँपालिका 3 तर्फ जान सामरी खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएर करिब 60 मिटर तल पुर्याएको प्रहरी नायब निरीक्षक कृष्ण केसीले जानकारी दिनुभयो।
आज 41 औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्ष दिगो विकासका निम्ति ग्रामीण पर्यटन भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको हो। पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँको चोबार स्थित मञ्जुश्री पार्क पुगेर वृक्षारोपण गर्नुभएको छ। सो अवसरमा मन्त्री भट्टराईले COVID-19 कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताउनु भएको छ। कोविडका कारण देशको आमदानीका स्रोतहरू घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिए पनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो। राज्यको आमदानीको स्रोत विकास गर्न उपत्यका वरिपरिका डाँडाहरूलाई नजिकको गन्तव्यको रूपमा विकास गरिने उहाँले बताउनु भएको छ।
राज्यको प्राथमिकता फेरि पनि मान्छेको स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिनुपर्नेछ। कोभिड 19 जोगाउनु पर्नेछ, मानिसको जीवनलाई, मानिसको सभ्यतालाई जोगाउनु पर्नेछ। त्यसो हुँदा यो वर्ष हामी गति गर्न सकौँला त्यो पनि हामी सकारात्मक ढङ्गले सोच्छौँ नै। त यो मञ्जुश्री पार्कलाई, यो चोभारलाई एउटा गन्तव्यको रूपमा विकास गर्नुपर्छ भन्ने सोच हाम्रो छ। र काठमाडौँ उपत्यकाभित्रका जति पनि वरिपरिका डाँडा काँडाहरू छन् यसलाई मानिसहरू विधामा घुम्न निस्किने काठमाडौँको एउटा नजिकको गन्तव्य बनाउनु पर्छ भनेर हामी अगाडि बढिरहेका छौँ।
मञ्जुश्री पार्क सँगसँगै उपत्यका वरिपरिका पहाडहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेमा उपत्यकाको रात्रिकालीन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाइ छ। अब उहाँले अबको पर्यटन ग्रामीण पर्यटनमाथि केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो।
चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै 33 नागरिक अगुवाले सरकारसँग अपील गरेका छन्। विगत 14 अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनीहरूले आज विज्ञप्ति जारी गर्दै सरकारसँग डाक्टर केसीको जीवन रक्षाका लागि अपील गरेका हुन्। भदौ 29 जुम्लाबाट 19 अनशन शुरू गर्नुभएका डाक्टर केसीलाई 9 दिनमा काठमाडौँ ल्याइएको थियो। परीक्षणमा संलग्न चिकित्सकहरूका अनुसार अहिले त्रिवी शिक्षण अस्पतालमा अनशन जारी राख्नुभएका डाक्टर केसीको शरीर कमजोर भएको र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछौ जारी विज्ञप्तिमा भनिएको छ। सरकारले यसअघि उहाँको अनशन तोडाउने क्रममा गरेका सम्झौता कार्यान्वयन नहुँदा डाक्टर केसी फेरि अनशन जस्तो कठोर बाटो अप्नाउन बाध्य भएको पनि विज्ञप्तिमा भनिएको छ।
काठमाडौँ उपत्यका नगरपालिका मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठले कोरोना विरूद्ध सतर्कता अपनाउन नसके अवस्था निकै गम्भीर बन्ने बताउनु भएको छ। सिंहदरबारले कोरोनाको प्रकोपलाई गम्भीर रूपमा नलिए अवस्था भयावह हुने उहाँले बताउनुभयो। भक्तपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनुमा सरकारको चरम लापरवाही भएको बताउनुभयो। श्रेष्ठले सक्रिय संक्रमितको क्षेत्रको पहिचान गरी फरक खालको निषेधाज्ञा लागू नगरे दशैंसम्म उपत्यकामा संक्रमितको संख्या 1,00,000 नाग्ने उहाँले बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तह र भातृ संगठनहरूको केन्द्रीय तहको समायोजन असोज 21 गर्ने भएको छ। आज अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पार्टीको जनरोत्तोलन तथा चुनाव चिन्ह प्रचार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। राप्रपाले 77 जिल्ला, 753 स्थानीय तह र वडा स्तरमा यो अभियान सञ्चालन गर्ने भएको हो। यसका लागि सम्बन्धित जिल्ला समिति र संगठनहरूलाई समन्वय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानद्वारा प्रेस नोटमा उल्लेख छ।
अर्घाखाँचीमा शुक्रबार आएको पहिरोका कारण 40 घर परिवार विस्थापित भएका छन्। पहिरोले घर गोठ अन्नबाद पशु चौपाय पुरेपछि सिद्धगङ्गा नगरपालिका वडा नम्बर 12 मैदान जोखले गैराका करिब 265 भन्दा बढी स्थानीय बिचल्लीमा परेका छन्। अर्घाखाँचीबाट थाहाकर्मी विष्णु कुमार आलेको रिपोर्ट।
पहिरोले जिल्लाको सिद्धगङ्गा नगरपालिका वडा नम्बर 12 मैदान जोखले गैराको बस्ती नै पहिरो गएर भाँसिएपछि यहाँका 40 घर परिवार विस्थापित भएका छन्। 81 आएको पहिरोले घर बगाउन थालेपछि स्थानीयले भागेर ज्यान भने जोगाउन सफल भए। उनीहरूले आफ्नो गोठमा पालेको बाख्रा भैँसी लगायत पशु चौपायलाई केहीले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेका थिए। पहिरोमा अलपत्र परेका पशु चौपायलाई नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीयले बाहिर निकालेका छन्। पहिरोले 17 घरधुरी बगाएको छ, अन्य घरहरू भत्किएका छन्। घर पुरिएपछि बिचल्लीमा परेको स्थानीय तारा प्रसाद अधिकारीले बताउनु भयो।
बिहान चाहिँ 11 यो पहिरो जान सुरु भयो। हामी चाहिँ यहाँ हामी अलि चाहिँ भावुक छौँ। सरकारले हामीलाई चाहिँ अन्त कोही जग्गाको व्यवस्था गर्नुपर्छ। यहाँ चाहिँ हामीलाई चाहिँ बस्न लायकको जग्गा यो टोल रहेन, त्यसकारण चाहिँ यहाँ हाम्रो ठुलो यहाँ करोडौँको क्षति भयो। अहिले बग्ने क्रममा छ, त्यहाँ मेरो घर चाहिँ पहिरो पानी भन्ने ठाउँमा त्यो पालतिर छ, त्यो यो मैदान हो। यहाँ कसैका यहाँ दियाबाद छ, त्यहाँ कोही निकाल्न सफल हुनुभयो भने हामीले चाहिँ निकाल्न भ्याइएन। हाम्रो चाहिँ आज गाउँ बस्ने के गर्ने हाम्रो केही अहिलेसम्म टुङ्गो छैन।
पहिरोले घर गोठ बगाएपछि बिचल्लीमा परेका तारा बहादुर नेपाली र शान्ता नेपालीको पीडा पनि उस्तै छ।
घर थारो, टोइलेट सबै गयो,
भएको त केही त लिन पाइएन, बुट्नु नै पाइएन, भोसी दाइ
पहिरोले
करिब 700 रोपनी जमिन भाँसिएर धोजा धोजा भएको छ। घर गोठ भाँसिनुका साथै धान खेती पहिरोले पुरेको छ। घरबास विहीन उनीहरू कोठिया मैदान कुना पानी रजियाका आफन्त तथा छिमेकी कोमा आश्रय लिएर बसेका छन्। केहीलाई गौरा माध्यमिक विद्यालयमा राखिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनु भयो।
हामी आउँदाखेरि मान्छेहरू सबैजना बाटोमा हुनुहुन्थ्यो, सबैजना एकदम त्रसित अवस्थामा हुनुहुन्थ्यो। घरहरू 17 घरहरू पूर्ण रूपमा क्षति भइसकेको थिए, गाई वस्तुहरू छरपष्ट थिए। सबैजना मान्छेहरूलाई बाटोमा ल्याएर र सुरक्षित ठाउँमा पठाउने काम भयो हामी आपसी र मान्छेहरूले जो मान्छेहरू बाथी हुनुहुन्छ उहाँहरूलाई बस्नको लागि खानको लागि सबै कुरा व्यवस्था गरेर राखिरहेको छौँ।
सिद्धगङ्गा 11 ढुङ्गीसेरामा पनि 5 घर पहिरोले पुरेको छ। त्यहाँका 20 भन्दा बढी घर उच्च जोखिममा परेका छन्। यद्यपि यहाँ कुनै मानवीय क्षति भने भएको छैन। पहिरोका कारण बिचल्लीमा परेका पीडित परिवारलाई स्थानीय प्रदेश र संघीय सरकारले घाँस बाँस र कपासको तत्काल व्यवस्थापन गर्न आवश्यक छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। बैतडीमा एक महिलाको शव व्यवहारिस अवस्थामा फेला परेको छ। दशरथचन्द्र नगरपालिका नम्बर 6 सेरा स्थित चौलानी नदी किनारमा अन्दाजी 35 महिलाको शव फेला परेको प्रहरी निरीक्षक किशन चन्दले बताउनुभयो। अहिलेसम्म शवको पहिचान हुन सकेको छैन।
शहीद रत्नकुमार बान्थवाको जीवनीमा आधारित ऐतिहासिक चलचित्र देउमाईको किनारमाका लेखक तथा निर्देशक प्रेम शर्मा माङसबुङ्गेको निधन भएको छ। लामो समयदेखि मृगौला र कलेजोको समस्याबाट पीड़ित शर्माको आज मोरङको उर्लाबारी स्थित आइतबारेको आफ्नै निवासमा निधन भएको हो। 55 शर्मा मोरङको उर्लाबारी स्थित आइतबारेमा परिवार सहित बस्दै आउनु भएको थियो। उहाँका श्रीमती 2 र 1 हुनुहुन्छ। उहाँ फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आउनु भएको थियो। शर्माको आजै दिउँसो उर्लाबारी स्थित सुनझोडा जंगलमा अन्त्येष्टि गरिएको छ।
कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएपछि बैतडीको पुर्चौरी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ। नगर उपप्रमुख जानकी ऐर बमको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो। बैठकले आजदेखि स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी गैर सरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो। भारतको बेङ्गलोरबाट फर्किएका पुर्चौरी नगरपालिका 3 29 पुरुष घर पुग्नै लाग्दा गत शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए। मृत भेटिएका ती पुरुषको हिजो गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।
बझाङको मस्टा गाउँपालिका 2 खिकालाखी 12 बालिका सम्झना कामीको बलात्कारपछि हत्या घटनाका आरोपित राजेन्द्र बोहरा विरूद्ध अर्को बलात्कारको घटना दर्ता भएको छ। हिरासतमै रहेका बेला आरोपित बोहरामाथि गाउँकै 13 बालिकाले जाहेरी दिएकी हुन्। उनले आफूमाथि बोहराले गत साउन 29 गते जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा आज जाहेरी दिएकी हुन्। बालिका सम्झना खामेको असोज 7 गते बुधबार साँझ बलात्कारपछि हत्या भएको थियो। शव हत्या भएको अवस्थामा भेटिएपछि प्रहरीले शव र खिकालाकै शंकास्पद राजेन्द्र बोहरालाई त्यसको भोलिपल्टै अनुसन्धान थालेको पक्राउ गरी अनुसन्धान थालेको थियो।
महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले राष्ट्रिय महिला आयोगको पदाधिकारी छिट्टै नियुक्त हुने बताउनु भएको छ। मन्त्री गुरूङले राजनैतिक नेतृत्व तहमा संवैधानिक आयोगहरूलाई पूर्णता दिने विषयमा गहन छलफल भइरहेको उल्लेख गर्दै महिला आयोगमा पनि छिट्टै पदाधिकारी नियुक्त गर्ने तयारी भइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित विपदमा महिला अधिकार र राष्ट्रिय महिला आयोगको विशेष भर्चुअल बैठकमा उहाँले दशैं अघि नै स्व आयोग गठन हुने गरी संवैधानिक आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक नेतृत्वसँगको छलफललाई अघि बढाउनु भएको स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय महिला आयोगको पदाधिकारी नियुक्त गर्ने काम संवैधानिक परिषदको भए पनि त्यसका लागि आफूले पहल गरिरहेको स्मरण गराउनु भएको छ। महिला हिंसाका घटना हुन नदिन पनि महिला आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गर्न नहुनेमा आफू सचेत रहेको मन्त्री गुरुङको भनाइ छ। मन्त्री गुरुङले महिलामाथि हुने हिंसा सुनवाई गर्न महिला आयोगले सञ्चालनमा ल्याएको हटलाइन सेवा 11:45 थप प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कोरियाली दममा मारिएका 117 जना चिनिया सेनाको अवशेष आज स्वदेश फर्काइएको छ। अमेरिकासँग सम्बन्ध बिग्रदै गइरहेका बेला चीनले राष्ट्रवादी अभियानलाई तीव्रता दिइरहेको छ। सोही क्रममा चीनले कोरियाली युद्धमा मारिएका 117 जना चिनिया सेनाको अवशेष स्वदेश फर्काएको एससीएमपीले जनाएको छ। आज चिनिया जनमुक्ति सेनाको Y-20 विमान सेनाहरूको अवशेष सहित सेनयाङ ताओ सियान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चिनिया संचार माध्यमहरूले जनाएका छन्। उक्त विमान सियोलको इन्छोल अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन उडेको थियो। बेजिङका अनुसार कोरियाली युद्धमा 360,000 चिनिया सेना मारिएका थिए। सन् 1950 देखि 1953 भएको कोरियाली युद्धमा चिनिया सेनाले उत्तर कोरियाको साथ दिएको थियो। कोरियाली समाचार संस्था युनहापका अनुसार गत वर्ष मात्र 103 जना चिनिया सेनाको अवशेष फेला पारिएको थियो।
अजरबैजान र अर्मेनियाका सेनाबीच सिमानाको विषयलाई लिएर भिडन्त भएको छ। विवादित क्षेत्र नागोर्नो कोराबाग क्षेत्रको विषयलाई लिएर दुई देशका सेनाबीच भिडन्त भएको र त्यसक्रममा आक्रमण हुँदा अजरबैजानको एक हेलिकप्टर खसेको बीबीसीले जनाएको छ। दुवै देशले आफ्ना नागरिकको मृत्यु भएको विषयलाई पुष्टि गरेका छन्। यद्यपि के कति संख्यामा मृत्यु भएको भन्नेबारे केही खुलाइएको छैन। अर्मेनियाका अनुसार अजरबैजानका सेनाले तोप आक्रमण गरेका छन्। हाल सीमा क्षेत्रमा अर्मेनियाले सैन्य शासन लागू गरेको छ। त्यहाँ सेनाहरू ठूलो मात्रामा परिचालन गरिएका छन्। दुई देशबीच 4 दशक यता तनाव जारी छ। गत जुलाईमा पनि सिमानामा दुई देशका सेनाबीच भिडन्त हुँदा 16 जनाको मृत्यु भएको थियो।
नेपाल परिवेशमा अब खेल समाचार। क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले सन् 2020 लागि गरिएको नेपाली राष्ट्रिय महिला तथा पुरूष क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि जनाएको छ। नेपाल क्रिकेट संख्यानको गत असो 6 गते भरतपुरमा बसेको बोर्ड बैठकले 19 जना महिला र 18 जना पुरूष खेलाड़ीलाई 3 ग्रेडमा वर्गीकरण गर्दै मासिक तलब दिने निर्णय गरेको थियो। वर्गीकरणमा राष्ट्रिय टीमबाट खेलेका केही खेलाड़ी पनि छुटेका थिए भने कतिपय खेलाड़ीको वर्गीकरणमै विभेद देखिएको थियो। कर्मा त्रुटि भएपछि सिप्यानले आज केन्द्र राष्ट्रिय खेलकुद परिषदलाई ज्ञापन पत्र बुझाउँदै ध्यानकर्षण भएको जनाएको छ। सिप्यानका अध्यक्ष मनिष राज पाण्डेले बुझाएको ज्ञापन पत्रमा सन् 2020 लागि पुरूष र महिला क्रिकेट खेलाड़ीलाई गरिएको वर्गीकरणको आधारमा थप प्रष्टता हुनुपर्ने उल्लेख गरिएको छ।
नेपाल तेक्वान्दो संघको सचिवालय थप 2 साता बन्द हुने भएको छ। सचिवालयमा कार्यरत 2 कर्मचारीमा कोरोना संक्रमण देखेपछि संघले 2 साताका लागि सचिवालय बन्द गर्ने निर्णय गरेको हो। संघले एक सूचना जारी गर्दै बाटो स्थित केन्द्रीय कार्यालयमा कार्यरत 2 कर्मचारीमा कोरोना संक्रमण देखिएको बताएको छ। उपत्यका 3 जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा संघको सचिवालय बन्द रहेको र सोही समयमा उनीहरूलाई कोरोना संक्रमण देखिएको संघले जनाएको छ। त्यही समय उनीहरू कार्यालयमा अनुपस्थित भएको सूचनामा उल्लेख छ। यससँगै संघले आफ्नो सचिवालय असोज 25 गतेसम्मका लागि बन्द रहने जनाएको छ। संघले सचिवालय नियमित गर्नु अघि कार्यालय परिसरलाई पूर्ण रूपमा सरसफाई र सेनिटाइज गर्ने जनाएको छ।
र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिडिरहेका छन्। युएको शारजाह क्रिकेट स्टेडियममा पञ्जाब टस हारेर राजस्थान विरूद्ध पहिलो ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा उसले 9 ओभर 3 बल खेल्दा बिना क्षति 108 रन बनाएको छ। मायंक अग्रवाल 68 र केएल राहुल 35 रन बनाएर अहिले क्रिजमा छन्। राजस्थानले आफ्नो दोस्रो तथा पञ्जाबले तेस्रो खेल खेलिरहेको हो। दुवै टोली जारी सिजनमा लगातार दोस्रो जितको खोजीमा छन्। राजस्थानले यसअघि पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई 16 रनले पराजित गर्दा पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजय भोगेको थियो र दोस्रो खेलमा भने उसले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 97 रनले हराएको थियो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
देशभर कोरोना संक्रमितको संख्या 73,000 नाग्यो। 53,000 बढी उपचारपछि स्वस्थ। पीसीआर परीक्षणपछि मात्रै विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्न सरकारको आग्रह।
बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका 3 जनाको मृत्यु। सुनसरीमा बलात्कारको प्रतिकार गर्दा बालिकाको ज्यान गयो।
कंग्रेसको पौडेल पक्षको विरोध पत्रमा हस्ताक्षर गर्न सिटौलाद्वारा अस्वीकार। पौडेल समूह सभापतिलाई विरोध पत्र बुझाउने अन्तिम तयारीमा।
अमेरिकासँग सम्बन्ध बिग्रदै जाँदा चीनको राष्ट्र वादी अभियानमा तीव्रता। कोरियाली युद्धमा मारिएका 117 जना चिनिया सैनिक अवशेष स्वदेश फर्काइयो।
र क्रिकेट खेलाडीहरूको वर्गीकरणमा सिप्यानको असन्तुष्टि। आइपीएल क्रिकेटमा पञ्जाब राजस्थान विरुद्ध ब्याटिङमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।